आगे सबक देखिए भाई, मतन देखिए। मा मुनाफाती निस्बती वस्फिल औसती इला वस्फिल अकबरी ली निस्बती ही इला दातिल असगरी। गुज़श्ता सबक में हम वो ज़ाबिता पढ़ रहे थे, मुसन्निफ फरमा रहे थे कि एक मुख्तसर ज़ाबिता जो चारों शक्लों की शर्तों को समेटे हुए है, और इस ज़ाबते का आप लिहाज रखेंगे तो आप जो भी कियास बनाएंगे वो मुंतिज होगा, क्योंकि इसके अंदर चारों शक्लों की शराइत जिक्र हो गई, इसमें चारों शक्लों की शराइत इसके अंदर जिक्र हो जाती हैं। वहां तरदीद इन्होंने जिक्र की दो चीजों के दरमियान कि या तो औसत की मौजूइयत आम होनी चाहिए या अकबर की मौजूइयत आम होनी चाहिए, और अगर औसत की मौजूइयत आम हो तो उसके साथ दो चीजों में से एक चीज जरूर होनी चाहिए, या तो सुगरा जो है वो मुजीबा फ़ेलिया होना चाहिए या औसत का हमल अकबर पर ईजाबन होना चाहिए। इन दो चीजों में से एक चीज भी साथ होनी चाहिए औसत की मौजूइयत के आम होने के साथ, और अगर अकबर की मौजूइयत आम है तो फिर इस सूरत में दोनों मुकदमतैन कैफियत में एक दूसरे से मुख्तलिफ होने चाहिए, यानी एक मुजीबा हो तो दूसरा सालिबा। ये जो मुख्तसर से इबारत यहां तक आई इसके अंदर इन्होंने आपको बतलाया कि शक्ल अव्वल सानी सालिस राबिया सब की तमाम शर्तें आ गई, कमियत के एतबार से भी और कैफियत के एतबार से भी, और शक्ल अव्वल और शक्ल सालिस की जिहत के एतबार से भी शर्तें आ गई कि एक सुगरा फ़ेलिया होना चाहिए, जबकि अब सिर्फ बाकी रह गया शक्ल सानी की जिहत के एतबार से जो शराइत थी उसमें जरा तफसील थी। अब उसके लिए वो आगे इबारत लेकर आए हैं जिसमें शक्ल सानी की जिहत वाली शराइत भी आ जाएंगी, और इस तरह ये चारों शक्लों की शर्तें इस इबारत के अंदर आ जाएंगी। शक्ल अव्वल सानी सालिस राबिया इनकी कमियत के एतबार से भी शर्तें आ जाएंगी और कैफियत के एतबार से भी शर्तें आ जाएंगी इस मुख्तसर इबारत में, और शक्ल अव्वल सानी और सालिस इनकी जिहत के एतबार से भी शर्तें आ जाएंगी, जबकि शक्ल राबे की जिहत के एतबार से शर्तों को मुसन्निफ ने जिक्र नहीं किया था, वो इस जाब्ते के अंदर भी जिक्र नहीं की, अलबत्ता जिमनन उसकी बाज जरबों की जिहत की तरफ इशारा हो गया कि बाज जरबों में सुगरा उनके फ़ेलिया होने चाहिए, और वो जिमनन इशारा हुआ था। यहां तक बात समझ में आ गई। अब आइए आज के सबक पर भाई, देखिए मतन भाई। मा मुनाफाती निस्बती वस्फिल औसती इला वस्फिल अकबरी ली निस्बती ही इला दातिल असगरी। मेरी किताब में है ली निस्बतिन, ली निस्बतिन नहीं भाई, ली निस्बती ही, और यह हा जमीर राजे है वस्फ औसत को, पीछे क्या आया वस्फ औसत, तो ली निस्बती ही ली निस्बती वस्फिल औसती इला जातिल असगर। इबारत समझ में आ गई। अच्छा भाई इसको समझ लें, कहना यह चाहते हैं जिहत के एतबार से शक्ल सानी की शराइत बयान करना चाहते हैं। शक्ल सानी की जिहत के एतबार से क्या शराइत थी, मैंने आपको बतलाया था कि सुगरा दायमतान में से हो तो कुबरा जिसमें से भी आप ले आए सिवाय मुमकिन तैन के, उसके सुगरा दायमतान में से हो यानी जरूरिया मुतलका या दायमा मुतलका, और कुबरा जौन सा भी मुवज्जहा आप लाना चाहते हैं ले आए सिवाय मुमकिन तैन के, और या कुबरा उन मुअज्जहात में से होना चाहिए जिनके सवालिब का अक्स आता है, और वो छह हैं दायमतान आमतान और खासतान, इन छह में से कुबरा होना चाहिए, और सुगरा जो भी ले आए सिवाय मुमकिनतैन के। या तीसरी सूरत क्या थी कि सुगरा अगर मुमकिना है तो कुबरा फिर जरूरिया या मशरूता होना चाहिए, जरूरिया या मशरूता होना चाहिए, यानी चाहे मशरूता खासा हो चाहे मशरूता आमा, और अगर कुबरा मुमकिन ना है तो सुगरा को जरूरिया होना चाहिए। अब इन शर्तों को बयान करेंगे और मुख्तसर इबारत के अंदर बयान करेंगे भाई। तो कहते हैं मा मुनाफाती निस्बती वस्फिल औसती इला वस्फिल अकबरी ली निस्बती ही इला जातिल असगरी। अच्छा पहले एक बात समझ लें भाई, मैंने आपको बतलाया था एक है वस्फ मौजू एक है जात मौजू, वस्फ मौजू और एक है जात मौजू। मसलन मैं आपसे कहता हूं जैदुन काइमुन, तो एक है लफ्ज जैद जो इबारत में जिक्र है, और यह लफ्ज जैद किस पर दलालत कर रहा है, जात जैद जो वाकई में और खारिज में जैद की जात है। तो लफ्ज जैद हुआ वस्फ मौजू और जात जैद क्या हुई, जात मौजू। तो वस्फ मौजू और चीज है, जात मौजू और चीज है। वस्फ मौजू है दालुन दलालत करने वाला, और जात मौजू मदलूल है जिस पर यह दलालत कर रहा है। जैसे ही मैं जैद कहता हूं आपके जहन में फौरन जैद की सूरत आ जाती है। तो लफ्ज जैद हुआ दाल और जात जैद क्या हुई, मदलूल। तो ये जो वस्फ मौजू होता है यह होता है दाल, और जात मौजू जो होती है वह है मदलूल। और यह वस्फ मौजू जो है यह सादिक आता है जात मौजू पर, यह जात मौजू पर सादिक आता है। इसके साथ जात मौजू को ताबीर किया जाता है, तो जात मौजू इसका मिस्ताक है। वस्फ मौजू जो कजिए में वसफ जिक्र हो, और जात मौजू जो उसका मिस्ताक हो जिसके ऊपर यह सादिक आए जिस पर यह दलालत करे। तो वस्फ मौजू और चीज, जात मौजू और चीज है। और एक है वस्फ महमूल भाई, ये जो महमूल होता है इसको वस्फ महमूल कहते हैं। क्या कहते हैं, याद रखो जब हम एक कजिया जिक्र करते हैं, मसलन जैदुन कायमुन, जैद है मौजू और कायमुन है महमूल है। ये जो मौजू होता है इससे जात मुराद होती है, और महमूल से वसफ मुराद होता है। जैदुन कायमुन का क्या माना है, ये जो लफ्ज जैद है ये कायम है या जात जैद कायम है, जात जैद कायम है। तो वस्फ मौजू से मौजू की जात मुराद होती है, और महमूल से वस्फ महमूल मुराद होता है। क्या मुराद होता है, ये जो मौजू होता है वो जात है और महमूल उसकी सिफत है। मसलन मैंने कहा जैदुन कायमुन, जैद से क्या मुराद है, जात जैद, और आगे उसकी एक सिफत जिक्र हुई कि वो कायम है। तो मौजू को ताबीर करते हैं जात से, और महमूल को ताबीर करते हैं वसफ से। बात समझ में आ गई, क्योंकि हुक्म किस पर लगता है, जात मौजू पर लगता है। तो मौजू को ताबीर किससे करते हैं, जात से, और महमूल को ताबीर किससे करते हैं, वसफ से। यहां तक बात समझ में आ गई, तो मौजू को ताबीर करते हैं जात से और महमूल को ताबीर करते हैं वसफ से, यह भी आप समझ गए। फिर मैंने आपको यह भी बताया, एक है जात मौजू एक है वसफ मौजू। वसफ मौजू और चीज, जात मौजू और चीज। वसफ मौजू दाल है दलालत कर रहा है, और जात मौजू मदलूल है, मदलूल है। अब आपको बताएंगे कि शक्ल सानी की जिहत के एतबार से शर्त यह है, शक्ल सानी की जिहत के एतबार से शर्त यह है। भाई देखो, शक्ल सानी में हद औसत दोनों जगह महमूल होता है, हद औसत दोनों जगह महमूल होता है। सुगरा में भी महमूल हद औसत, कुबरा में भी महमूल हद औसत। सुगरा में असगर मौजू होता है और कुबरा में अकबर मौजू होता है, तवज्जो है। तो सुगरा के अंदर हद औसत की निस्बत हो रही है किसकी तरफ, असगर की तरफ, और कुबरा में हद औसत की निस्बत हो रही है किसकी तरफ, अकबर की तरफ, तवज्जो है। या यूं कहो, सुगरा के अंदर वस्फ औसत की निस्बत है किसकी तरफ, असगर की तरफ। सुगरा में मौजू क्या, असगर, शक्ल सानी की बात चल रही है, और कुबरा में मौजू क्या, अकबर, और दोनों में महमूल क्या, औसत। तो सुगरा में औसत यानी यूं कहो वस्फ औसत, वसफ महमूल है ना, और महमूल को किससे ताबीर करते हैं, वस्फ महमूल से, क्योंकि ये वसफ होता है। और मौजू से क्या मुराद होती है, जात। मसलन मैं कहता हूं, मसलन सुगरा है जैदुन कायमुन, क्या है सुगरा, तो देखो ये सुगरा के अंदर वस्फ औसत की निस्बत की जा रही है जात मौजू की तरफ, यूं कहो जात असगर की तरफ। औसत महमूल है ना, और महमूल क्या होता है, वसफ होता है, और मौजू क्या होता है, जात होती है। तो सुगरा में वस्फ औसत की निस्बत है जात असगर की तरफ, सुगरा में वस्फ औसत की निस्बत हो रही है किसकी तरफ, जात असगर की तरफ। बात समझ में आ रही है, सुगरा में मौजू कौन, असगर, और महमूल कौन, औसत। तो औसत जो वसफ है उसकी निस्बत हो रही है जात मौजू यानी जात असगर की तरफ। फिर दोहराएं, बार बार जरा दोहराएं इसको। सुगरा में वस्फ औसत की निस्बत हो रही है किसकी तरफ? जात असगर की तरफ। फिर दोहराएं, सुगरा में वस्फ औसत की निस्बत हो रही है जात असगर की तरफ, तवज्जो है। और कुबरा में अब यही बात कर लें, कुबरा में अकबर मौजू है और हद औसत महमूल, तो कुबरा में वस्फ औसत की निस्बत हो रही है जाते अकबर की तरफ, तवज्जो है। वस्फ औसत की निस्बत हो रही है जाते अकबर की तरफ। फिर दोहराएं, सुगरा में वस्फ औसत की निस्बत है जाते असगर की तरफ और कुबरा में वस्फ औसत की निस्बत है जाते अकबर की तरफ। लेकिन कुबरा में ये नहीं कहेंगे कि वस्फ औसत की निस्बत है जाते अकबर की तरफ, तवज्जो है। फिर दोहराएं, कुबरा में क्या है? वस्फ औसत की निस्बत है किसकी तरफ? जात अकबर की तरफ। लेकिन ये इबारत में जात अकबर नहीं कहेंगे, ये वस्फ अकबर कहेंगे। जी। क्या कहेंगे? वस्फ अकबर कहेंगे। यूं कहेंगे कि कुबरा में निस्बत है वस्फ औसत की वस्फ अकबर की तरफ। जी। जी। ये बात अच्छी तरह समझ लें, आपको फिर इश्तेबाह होगा कि एक जगह जाते असगर कह रहे हैं तो दूसरी जगह जाते अकबर कहना चाहिए, लेकिन जाते अकबर नहीं कहते बल्कि क्या कहते हैं? वस्फ अकबर कहते हैं। तो यूं कहेंगे कि सुगरा में, फिर सुने, सुगरा में वस्फ औसत की निस्बत है किसकी तरफ? जाते असगर की तरफ और कुबरा में वस्फ औसत की निस्बत है वस्फ अकबर की तरफ। किसकी तरफ? इस पर आपके जहन में आएगा कि क्यों भाई, यहां भी तो जाते अकबर कहना चाहिए, वस्फ अकबर नहीं कहना चाहिए। तो जवाब यह कि यह नतीजे के एतबार से है। किसके एतबार से? देखो, असगर नतीजे का क्या होता है? मौजू। और अकबर क्या होता है? महमूल। तो वजह है, असगर को असगर क्यों कहते हैं? क्योंकि नतीजे का मौजू होता है। अकबर को अकबर क्यों कहते हैं? क्योंकि नतीजे का महमूल होता है। और नतीजे के अंदर असगर क्या? मौजू। और मौजू से क्या मुराद होती है? मौजू की जात। और अकबर क्या?
महमूल
है। और महमूल क्या होता है? वसफ होता है। तो चूंकि अकबर नतीजे में वसफ है, इसलिए यहां भी उसको किससे ताबीर करेंगे? वस्फ अकबर से ताबीर करेंगे। और असगर यहां मौजू है, वहां भी क्या है? मौजू। और मौजू को जात कहते हैं। तो इसलिए ये कहेंगे कि सुगरा में वस्फ औसत का हमल है किस पर? जात असगर पर, क्योंकि असगर यहां भी मौजू और नतीजे में भी मौजू। और कुबरा के बारे में कहेंगे कि कुबरा में वस्फ औसत का हमल है वस्फ अकबर, क्योंकि अकबर अगरचे यहां पर तो मौजू है लेकिन नतीजे में वो क्या है? महमूल है। वहां वो वसफ है भाई, तो हकीकत के एतबार से वो वसफ ही है भाई। बात समझ में आ गई? तो क्या कहेंगे कि हद औसत की निस्बत है सुगरा में जात असगर की तरफ और वस्फ औसत की निस्बत है कुबरा में वस्फ अकबर की तरफ। आपको बताएंगे इन दो निस्बतों में मुनाफात होनी चाहिए, इन दो निस्बतों में मुनाफात होनी चाहिए। बस बात पूरी हो गई, शक्ल सानी की जिहत के एतबार से सारी शर्तें आ गई, शक्ल सानी की जिहत के एतबार से सारी शर्तें आ गई। कितनी लंबी तफसील थी कि सुगरा जो है क्या होना चाहिए? दायमतान में से हो और कुबरा मुमकिना के अलावा जो मर्जी हो, या कुबरा जो है उन छह मुवज्जहों में से हो जिनके सवालिक का अक्स आता है और सुगरा जो भी हो सवाय मुमकिना तैन के, और अगर सुगरा मुमकिना हो तो कुबरा जरूरिया होना चाहिए या मशूता खासा या मशूता आमा, और अगर कुबरा मुमकिना तैन में से है तो सुगरा किस में से होना चाहिए? जरूरिया होना चाहिए। देखो कितनी लंबी तफसील थी, यहां मुख्तसर करके इन्होंने बता दिया कि ये जो दो निस्बतें हैं एक सुगरा में है एक कुबरा में। सुगरा में कौन सी निस्बत? शक्ले सानी, शक्ले सानी की बात चल रही है कि सुगरा में कौन सी निस्बत है? वस्फ औसत की निस्बत है किसकी तरफ? जात असगर की तरफ। और कुबरा में वस्फ औसत की निस्बत है वस्फ अकबर की तरफ। इन दो निस्बतों में मुनाफात होनी चाहिए। बस यह है हासिल कलाम। बात समझ में आ गई? देखिए इबारत भाई, मा मुनाफाती निस्बती वस्फिल औसती इला वस्फिल अकबरी, साथ मुनाफात हो। ये मा जुड़ा हुआ है, ये जो पीछे आया था ना दूसरी चीज थी, मिन उमूमी मौजूइयतिल अकबरी, दो चीजें थी। इधर देखिए, दो चीजें इन्होंने इबारत में जिक्र की थी, या तो औसत की मौजूइयत आम हो या अकबर की मौजूइयत موضوعیت عام ہو. اوسط کی موضوعیت عام ہو تو اس کے ساتھ دو چیزوں میں سے ایک چیز ضرور ہونی چاہیے، اور اگر اکبر کی موضوعیت عام ہو تو اس کے ساتھ کیا ہونا چاہیے؟ دونوں مقدمتین مختلف ہوں، کس میں؟ کیفیت میں. اور نیز اس کے ساتھ یہ ایک اور چیز بھی ہونی چاہیے کہ ان دو نسبتوں میں منافات ہونی چاہیے. تو کیا بات ہوئی کہ اگر اکبر کی موضوعیت عام ہو تو دونوں مقدموں کو کیفیت میں بھی ایک دوسرے سے مختلف ہونا چاہیے، ایک مجیبہ ہو تو دوسرا سالبہ ہونا چاہیے، اور نیز ان دو نسبتوں میں منافات ہونی چاہیے. کیونکہ کہ کبرا کی موضوعیت عام ہو اور دونوں قضیہ آپس میں مختلف ہوں، اس میں شکل ثانی داخل ہو رہی تھی، اور ہم جہت بھی کس کی بیان کر رہے ہیں؟ شکل ثانی کی. تو اسی لیے اس کے ساتھ دو نسبتوں میں منافات بھی ہونی چاہیے. جہت کے اعتبار سے بھی شرط آ گئی شکل ثانی کی. تو شکل ثانی میں کیا ہے؟ اکبر کی موضوعیت عام ہونی چاہیے، اور نیز دونوں مقدمتین کیفیت میں ایک دوسرے سے مختلف ہوں، اور جہت کے اعتبار سے دو نسبتوں کے اندر منافات ہونی چاہیے. تو کہتے ہیں مع منافات نسبتی وصف الاوسطی الى وصف الاکبری، ساتھ منافات ہونے کے، کس کے درمیان منافات ہو؟ کہتے ہیں نسبتی وصف الاوسطی الى وصف الاکبری، وہ جو وصف اوسط کی نسبت ہو رہی ہے وصف اکبر کی طرف کبرا میں، اس کی منافات ہو. کس کے ساتھ؟ لنسبتی ہی، حازمی راجع ہے وصف اوسط کو. وہ جو وصف اوسط کی نسبت ہے الى ذات الاصغری، کس کی طرف؟ ذات اصغر کی طرف، یعنی جو صغرا میں ہے، یعنی کبرا میں جو نسبت ہے وہ صغرا کی نسبت کے منافی ہونی چاہیے. حاصل کلام یہ ہے صغرا کی جو نسبت ہے اس کی منافات ہونی چاہیے، کس سے؟ کبرا کی نسبت سے. دونوں نسبتوں میں منافات ہونی چاہیے، دونوں ایک دوسرے کے منافی ہوں، دونوں جمع نہ ہو سکیں. ایک ہو تو دوسری نہیں ہو سکتی، دوسری ہے تو پہلی نہیں ہو سکتی. بھائی دونوں میں کیا ہونی چاہیے؟ منافات. اور صرف شکل ثانی کی بات چل رہی ہے، اسی لیے کہا وصف اوسط کی نسبت ہے، جب یعنی اوسط دونوں میں محمول ہونا چاہیے، اور وہ صرف کس میں ہے؟ شکل ثانی میں ہے. عبارت سمجھ میں آ گئی؟ مع منافات نسبتی وصف الاوسطی الى وصف الاکبری لنسبتی ہی الى ذات الاصغری، ساتھ منافات ہو وہ جو وصف اوسط کی نسبت ہو رہی ہے وصف اکبر کی طرف اس میں، اور وہ جو وصف اوسط کی نسبت ہو رہی ہے ذات اصغر کی طرف، ان دونوں نسبتوں میں منافات ہونی چاہیے. آگے آئیے شرح پر. بھائی قوله مع منافات يعني ان القياس المنتج المشتمل على الامر الثاني اعني عموم موضوعيه الاكبر مع الاختلاف في الكيف اذا كان الاوسط منصوبا ومحمولا في كلتا مقدمتيه كما في الشكل الثاني فحينئذ لا بد في انتاجه من شرط ثالث. بھئی ادھر دیکھیے، پہلی چیز کیا تھی اوپر عبارت میں؟ حد اوسط کی موضوعیت عام ہو اور ساتھ دو چیزوں میں سے ایک چیز ہونی چاہیے. اور آگے کیا کہا تھا کہ یا پھر اکبر کی موضوعیت عام ہو اور اس کے ساتھ دونوں مقدمتین ایک دوسرے سے کیفیت میں مختلف ہوں. یہ جو حد اکبر کی موضوعیت عام ہو اور دونوں مقدمے آپس میں مختلف ہوں، یہ شرط پوری تھی صرف شکل ثانی میں اور شکل رابع کی چار ضربوں میں. اس میں صرف کون کون داخل ہو رہے تھے؟ شکل ثانی اور شکل رابع کی چار ضربیں اس میں داخل ہو رہی تھیں، چار ضربیں. تو اب یہ جو جہت کی شرط بیان کر رہے ہیں یہ صرف کس کی ہے؟ شکل ثانی کی ہے. تو شکل رابع کی چار ضربوں کو نکالنا ہے. کیا کرنا ہے؟ ان کو نکالنا ہے. اور شکل رابع کے اندر حد اوسط صغرا میں موضوع ہوتا ہے اور کبرا میں محمول ہوتا ہے، اور انہوں نے آگے جو جہت بیان کی اس میں بتایا حد اوسط دونوں جگہ کیا ہونا چاہیے؟ محمول ہونا چاہیے. تو یہ صرف کس میں ہوتا ہے؟ صرف شکل ثانی میں. تو شکل رابع کی وہ چار ضربیں بھی نکل گئیں اس سے. تو یہ اب جہت صرف کس کی بیان ہو رہی ہے؟ شکل ثانی کی. یہی دیکھو شرح میں بھی بیان کریں گے. قوله مع منافات الى آخره یعنی ان القیاس المنتج المشتمل على الامر الثانی، یعنی وہ قیاس جو نتیجہ دینے والا ہے اور مشتمل ہے امر ثانی پر. امرے دو امروں میں سے، یا تو اوسط کی موضوعیت عام ہو یا اکبر کی موضوعیت عام ہو، تو اس میں سے جو امر ثانی ہے، اعنی عموم موضوعیت الاکبر، یعنی اکبر کی موضوعیت عام ہو، مع الاختلاف فی الکیفی، ساتھ کیفیت میں اختلاف کے، کہ دونوں مقدمے ایک دوسرے سے کیفیت میں مختلف ہوں، ایک موجبہ ہو تو دوسرا سالبہ. یہ جو صورت ہے، اذا کان الاوسط منصوبا و محمولا فی کلتا مقدمتیہ، جب کہ اوسط منصوب ہو اور محمول ہو، فی کلتا مقدمتیہ، دونوں مقدموں میں، یہ شرط جب پوری ہو، یعنی وہ قیاس جو منتج ہے، ادھر دیکھیے، وہ قیاس جو منتج ہے اور کس پر مشتمل ہے؟ امر ثانی پر، یعنی اس میں اکبر کی موضوعیت بھی عام ہو اور دونوں مقدمے کیفیت میں بھی ایک دوسرے سے مختلف ہوں، اور اس کے ساتھ ساتھ ایک تیسری چیز میں بھی جب اس میں ہو، کیا؟ کہ حد اوسط دونوں جگہ محمول بن رہا ہو، اور یہ صرف کس میں ہوتا ہے؟ شکل ثانی میں. تو اب اس کی جہت بیان کر رہے ہیں. یہ معنی ہے کہ اذا کان الاوسط منصوبا و محمولا، جب اوسط وہ منصوب اور محمول ہو. دیکھو، ایک ہے مبتدا، ایک ہے خبر. مبتدا اور ایک خبر. خبر جو ہوتی ہے وہ منصوب ہوتی ہے، محمول ہوتی ہے، اور مبتدا کیا ہوتا ہے؟ وہ منصوب الیہ ہے، اس کی طرف نسبت کی جا رہی ہے. تو انہوں نے بتایا اذا کان الاوسط منصوبا و محمولا، جب اوسط وہ منصوب ہو اور محمول ہو، یعنی محکوم بھی ہو، فی کلتا مقدمتیہ، دونوں مقدموں کے اندر، کما فی الشکل الثانی، جیسے کس کے اندر ہے؟ شکل ثانی میں ہے. فحین اذن، تو اس وقت، لابد من انتاجہ من شرط ثالث، ضروری ہے فی انتاجہ، اس کے نتیجہ دینے میں، من شرط ثالث، ایک تیسری شرط بھی. ایک بھائی ادھر دیکھیے، تین چیزیں ہیں. اگر اکبر کی موضوعیت عام ہو اور نیز دونوں مقدمتین ایک دوسرے سے مختلف ہوں، اور حد اوسط دونوں جگہ کیا ہو؟ محمول ہو، یعنی صرف شکل ثانی، تو اس میں یہ دو چیزیں بھی ہونی چاہیے، اکبر کی موضوعیت عام بھی ہونی چاہیے، ساتھ دونوں مقدمے مختلف بھی ہوں، اور ایک تیسری شرط بھی پھر اس میں ضروری ہوگی نتیجہ دینے کے لیے، کہ دونوں نسبتوں میں منافات ہو، صغرا اور کبرا کی نسبتوں میں منافات ہو. کہنا یہ چاہتے ہیں کہ یہ جو شرط جہت والی ساتھ ذکر ہو رہی ہے، یہ دوسرے امر کے ساتھ ہے. کس کے ساتھ؟ کون سا دوسرا امر؟ اکبر کی موضوعیت عام ہو، اس کے ساتھ ہے. لیکن یہ جو شرط ہے، صرف شکل ثانی میں یہ ضروری ہے، شکل رابع کی بھی چار ضربیں اس کے اندر آ رہی تھیں، لیکن ان میں یہ شرط نہیں. شکل رابع کی چار ضربوں میں ضروری نہیں، شکل ثانی میں ضروری ہے. شکل ثانی میں گویا تین باتیں ہونی چاہیے، حد اکبر کی موضوعیت بھی عام ہونی چاہیے، دونوں مقدمے بھی ساتھ ایک دوسرے سے مختلف ہونے چاہیے، اور تیسری شرط جو ہے کہ دونوں نسبتوں میں منافات ہونی چاہیے، پھر ہی وہ منتج ہوگی. یہ مانا ہے. تو فحین اذن لابد فی انتاجہ من شرط ثالث، تو پھر اس وقت ضروری ہے اس کے نتیجہ دینے میں ایک تیسری شرط بھی، وہ ہوا منافات، اور وہ منافات ہے. کس کی منافات؟ منافات و نسبتی وصف الاوسط المحمول الى وصف الاکبر الموضوع فی الکبرى، وہ جو نسبت ہے وصف اوسط کی، وہ وصف اوسط المحمول، جو کیا ہے؟ محمول. وہ جو نسبت ہے اس وصف اوسط کی جو محمول ہے، الى وصف الاکبر الموضوع، اس وصف اکبر کی طرف جو موضوع ہے، فی الکبرى، کس میں؟ کبرى. تو یہ جو نسبت ہے اس کی منافات ہونی چاہیے، لنسبتی وصف الاوسط المحمول، اس نسبت کے ساتھ جو اس وصف اوسط کی ہے جو محمول ہے، کذالک، اسی طریقے پر، الى ذات الاصغر الموضوع فی الصغرى، وہ وصف اوسط جو محمول ہے اس کی جو نسبت ہو رہی ہے، اسی طریقے پر، الى ذات الاصغر الموضوع، اس ذات اصغر کی طرف جو موضوع ہے، فی الصغرى، کس میں؟ صغرى میں. عبارت سمجھ میں آ گئی جی؟ عبارت پہ اب صرف ترجمے پہ نظر رکھیں. عبارت، وہ ہوا منافات نسبتی وصف الاوسط المحمول الى وصف الاکبر الموضوع فی الکبرى، لنسبتی وصف الاوسط المحمول کذالک الى ذات الاصغر الموضوع فی الصغرى. اب اس سارے کا ترجمہ سنیں. ایک تیسری شرط بھی ضروری ہے اور وہ یہ کہ منافات ہو، وہ نسبت جو وصف اوسط محمول کی ہو رہی ہے وصف اکبر موضوع کی طرف کبرا میں اس نسبت کی منافات ہو، اس نسبت کے ساتھ جو وصف اوسط محمول کی ہو رہی ہے اسی طرح ذات اصغر موضوع کی طرف فی صغرا صغرا میں، یعنی لابد ان یکون النسبتان المذکورتان مکیفتین بکیفیتین بحیث یمتنع اجتماعهاتین نسبتین فی الصدق لو اتحد طرفاهما فرضا. اب یہاں ایک اعتراض کا جواب دے رہے ہیں، سوال یہ کہ شکل ثانی میں حد اوسط دونوں جگہ محمول ہے، دونوں جگہ
محمول،
اور صغرا میں موضوع کون؟ اصغر. کبرا میں موضوع کون؟
اکبر.
تو یہ تو دونوں موضوع ہی الگ الگ ہیں، دونوں میں منافات کیسے ہو سکتی ہے؟ منافات آپ نے پڑھا تھا تناقض کے لیے یا منافات کے لیے کیا ضروری ہے؟ دونوں کا موضوع ایک چیز ہو، اتحاد موضوع بھی ضروری. آٹھ چیزوں میں وحدت آپ نے پڑھا تھا، تناقض کے لیے کیا ضروری؟ آٹھ چیزوں میں وحدت ہونی چاہیے. یہاں تو صغرا میں تو موضوع ہے اصغر، کبرا میں تو موضوع کون ہے؟ اکبر. تو ان میں تو منافات ممکن ہی نہیں ہے، ہو ہی نہیں سکتی. کہتے ہیں ہاں بات ایسی ہی ہے، اسی حالت میں دونوں میں منافات نہیں ہو سکتی. لیکن فرض کر لو اگر دونوں کا موضوع ایک ہوتا باقی سارا کچھ اسی طرح ہوتا تو پھر دونوں میں منافات ہوتی، دونوں جمع نہیں ہو سکتی، دونوں اکٹھی جمع نہیں ہو سکتی. ایسی صورت ہو، مثلا شکل ثانی کی کوئی صورت بنا لیں، شکل ثانی کی مثلا لکھیے بھائی اپنے سامنے، بس ایک قیاس لکھ لیں مختصر سا، ایک سطر کا ہے، شکل ثانی لکھ لیجئے ساتھ تاکہ یاد رہے یہ شکل ثانی ہے. لکھیے بھائی کل انسان حیوان دائمن، کل انسان حیوان دائمن، ولا شیء من الحجر بحیوان بالفعل، ولا شيء من الحجر بحيوان بالفعل، ولا شيء من الحجر بحيوان بالفعل. لکھ لیا. دیکھو مقرر جز کون سا ہے؟ حیوان. اور حیوان دونوں جگہ حد اوسط کی جگہ آ رہا ہے تو یہ شکل ثانی ہے، اور ایک میں موضوع ہے انسان تو دوسرے میں موضوع ہے حجر، دونوں موضوع ہی الگ الگ ہیں تو دونوں میں منافات کیسے ہو سکتی ہے؟ کہتے ہیں بھئی منافات ہونے کا معنی یہ ہے کہ اگر ان دونوں کا موضوع ایک ہی چیز کو فرض کر لیا جائے تو یہ دونوں نسبتیں جمع نہ ہو سکیں، یہ دونوں نسبتیں جمع نہ ہو سکتے ہیں. جیسے دیکھو پہلے میں موضوع کیا؟ انسان. دوسرے میں بھی اگر آپ انسان فرض کر لو تو عبارت یوں بن جائے گی، قیاس یوں بن جائے گا، کل انسان ان حیوان دائمن ولا شیء من الانسان بحیوان بالفعل، کوئی انسان حیوان نہیں ہے. پہلے میں ہے ہر انسان حیوان ہے دائمن، اور دوسرے میں ہر انسان سے حیوان ہونے کی نفی ہے بالفعل، تین زمانوں میں سے کسی ایک زمانے میں. دیکھو منافات آ گئی یا نہیں؟ اگر ہر انسان حیوان ہے تو انسان سے حیوان ہونے کی نفی تین زمانوں میں نہیں ہو سکتی. بھائی حاصل کلام یہ ہوا، حاصل کلام یہ ہوا، یہ جو جہت کے جہت کی شرط کا خلاصہ یہ ہوا، جہت کی شرط کا کہ امر ثانی کے ساتھ ایک اور چیز بھی ضروری ہے شکل ثانی میں. امر ثانی کیا تھا؟ اکبر کی موضوعیت عام ہونے کے ساتھ ساتھ ایک تو یہ ضروری کہ دونوں مقدمے مختلف ہوں، اور ایک دوسری چیز یہ ضروری تھی کہ اگر دونوں مقدموں میں حد اوسط محمول بن رہا ہے تو دونوں نسبتوں میں منافات ہونی چاہیے. دونوں نسبتوں میں اگر دونوں مقدموں میں حد اوسط محمول بن رہا ہے، اور وہ صرف کس میں ہے؟ شکل ثانی میں ہے. اور پھر دونوں میں منافات ہونے کا یہ معنی ہے، بظاہر تو منافات نہیں ہے، منافات ہونے کا معنی یہ ہے کہ دونوں کا موضوع اگر ایک ہی چیز کو فرض کر لیا جائے تو یہ دونوں نسبتیں جمع نہ ہو سکیں. اگر پہلی صادق ہے تو دوسری نہیں ہو سکتی، اور اگر دوسری ہے تو پہلی نہیں ہو سکتی. جیسے ابھی آپ نے دیکھا ایک میں ہے کلو انسان حیوان، اور دوسری میں ہے لا شیء من الانسان بحیوان. ایک میں انسان کے لیے حیوان ہونے کا ثبوت ہے، دوسرے میں ہر انسان سے حیوان ہونے کی نفی ہے، یہ دو جمع نہیں ہو سکتے بھائی. अगर दोनों के मौजू को एक चीज फर्ज कर लिया जाए। देखिए भाई शरा में यानी लाबुद्दा अयकून निस्बतानिल मजकूर अतानी, यानी जरूरी है कि ये दोनों निस्बतें जो मजकूर हैं यानी सुगरा और कुबरा में, मुकैफ अतैनी भी कैफियतनी, ये मुकैफ हो दो ऐसी कैफियतों के साथ, ये मुकैफ हो दो ऐसी कैफियतों यानी ये मौसूफ हो दो ऐसे जिहतों के साथ। आसान लफ्जों में माना क्या है, ये दोनों मौसूफ हो किसके साथ, भाई ये जिहतें कैफियतों का नाम है ना, जैदुन कायम उन, ये जैद के लिए जो कियाम साबित है इसकी कोई ना कोई कैफियत होगी, या ये बिल जरूरत होगी या बिल दवाम होगी या बिल इम्कान होगी या बिल फेल होगी, तो ये जिहतें कैफियतों का नाम है। जब भी आप एक चीज दूसरी चीज के लिए साबित करते हैं या नफी करते हैं तो कोई ना कोई कैफियत जरूर होगी, आप बेशक जिक्र करें या ना करें। मैंने कहा जैदुन कायम उन, जैद खड़ा है, जब तो मैंने कियाम की निस्बत किसकी तरफ की, जैद की तरफ, बेशक मैंने जिहत जिक्र नहीं की, कैफियत जिक्र नहीं की, लेकिन कोई ना कोई कैफियत जरूर होगी, या तो ये कियाम जैद के लिए जरूरी होगा या ये कियाम जैद के लिए दायमी होगा या ये कियाम जैद के लिए तीन जमानों में से किसी एक जमाने में होगा या ये कियाम जैद के लिए मुमकिन होगा, कोई ना कोई कैफियत जरूर होगी, वो अलग है, हम जिक्र नहीं करते भाई। बात समझ में आ गई, तो ये जिहतें क्या है, कैफियत का नाम है, जो भी महमूल की निस्बत मौजू की तरफ हो रही है उसकी कोई ना कोई कैफियत जरूर होगी, तो वो कैफियत यहां ऐसी होनी चाहिए, ये जो सुगरा में एक निस्बत है शक्ल सानी में और ये जो कुबरा में एक निस्बत है, ये दोनों मुकय्यफ होने चाहिए ऐसी कैफियत के साथ, यानी दोनों मौसूफ होने चाहिए किसके साथ, ऐसी कैफियत यानी ऐसी सिफत के साथ, कैफियत से वही जिहतें मुराद हैं, तो दोनों मौसूफ हों ऐसी जिहतों के साथ कि वो दो जिहतें इकट्ठी जमा ना हो सकें भाई, उनमें मुनाफात हो। बात समझ में आ गई, बाज़ औक़ात मुनाफात नहीं होगी, मसलन मैं कहता हूं, एक मैं कहता हूं कुल्लु कातिबिन साकिनुल असाबे, हर कातिब साकिनुल असाबे है, और दूसरी तरफ मैं क्या कहता हूं कि कोई कातिब वो साकिनुल असाबे नहीं है, तो आप मुझे कहेंगे भाई ये कैसे हो सकता है, एक तरफ आप कह रहे हैं हर कातिब साकिनुल असाबे है, दूसरी तरफ कह रहे हैं आप कोई भी कातिब साकिनुल असाबे नहीं है। मैं कहता हूं भाई जहां मैंने कहा ना कि हर कातिब साकिनुल असाबे है, उसका मेरा मतलब यह है जब वो किताबत ना कर रहा हो, और जब मैं कहता हूं कि कोई भी कातिब साकिनुल असाबे नहीं है, मेरा मतलब है जब वो किताबत कर रहा हो, तो लिहाजा ये दो निस्बतें मुनाफात तभी आएगी जब इनकी कैफियत भी क्या हो, एक दूसरे के मुनाफी हो, अगर कैफियत एक दूसरे के मुनाफी नहीं फिर तो ये जमा हो सकती है, फिर तो जैसे मैंने अभी बताया हर कातिब के लिए मैंने साकिनुल असाबे को साबित भी किया और नफी भी की, और दोनों सादिक हैं, क्यों सादिक हैं, क्योंकि एक में लिहाज है जब वो किताबत न कर रहा हो और दूसरे में लिहाज है जब वो किताबत कर, यूं कहो एक में है हर कातिब साकिनुल असाबे है बिल फेल यानी तीन जमानों में से किसी जमाने में, मुझे बताइए जो किताबत करता है हर वक्त उसकी उंगलियां हरकत करती हैं या जब वो किताबत ना कर रहा हो तीन जमानों में से किसी जमाने में तो उंगलियां साकिन भी होती हैं, उंगलियां साकिन भी होती हैं, तो मेरा ये कहना कि हर कातिब की उंगलियां क्या होती हैं, साकिन होती हैं तीन जमानों में से किसी जमाने में यानी जब वो किताबत ना कर रहा हो, यह भी ठीक है, और उसकी उंगलियां साकिन नहीं होती जब वो क्या कर रहा हो, किताबत कर रहा हो, तो दोनों ठीक है। तो लिहाजा ये दोनों निस्बतें एक दूसरे के मुनाफी कैसे बनेंगी कि ये दोनों मुकय्यफ हों ऐसी कैफियत यानी दोनों मौसूफ हों ऐसी जिहतों के साथ जो जिहतें जमा न हो सकें, एक को माने तो दूसरी नहीं हो सकती, दूसरी को माने तो पहली नहीं हो सकती। जैसे जो मैंने अभी आपको कयास लिखवाया उसमें देखें, हर इंसान हैवान है दाइमन, क्या है दाएमन। जब दाइमन है मालूम है हर वक्त है, और आगे कहा कि तीन जमानों में से किसी जमाने में वो हैवान नहीं है, भाई ये कैसे हो सकता है, जब दाइमन है तो फिर तो हर वक्त होगा, तीन जमानों में से किसी जमाने में ये नफी नहीं हो सकती भाई। ये माना है यानी लाबुद्दा अयकून निस्बतानिल मस्कूरतानी, यानी जरूरी है कि ये दो मस्कूरा निस्बतें, कौन सी दो मस्कूरा निस्बतें, ये जो हद औसत की असगर की तरफ है सुगरा में और ये जो हद औसत की अकबर की तरफ है कुबरा में, इन दो निस्बतों में यानी इनमें जरूरी है कि मुकय्यफतैनी भी कैफियतैनी, कि ये दोनों मुकय्यफ हों ऐसी कैफियतों के साथ यानी ऐसी जिहतों के साथ, بھی کیفیتیں تسنیہ لائے نا, دو نسبتیں ہیں تو دو ہی جہتیں آئیں گی, دو دونوں موصوف ہوں یعنی مکیف ہوں ایسی دو جہتوں کے ساتھ, بحیث یمتنع اجتماع ہاتین نسبتین فی الصدق, اس طور پر کہ ممتنع ہو جمع ہونا ان دونوں نسبتوں کا, فی الصدق صادق آنے میں, لو اتحد طرفاہما فرضا, اگر متحد ہو جائیں دونوں کی دونوں طرفین فرض کرتے ہوئے. شکل ثانی میں صغرا میں موضوع کون ہوتا ہے؟ اصغر. کبرا میں اکبر. اس وقت تو دونوں مختلف ہیں, لیکن اگر فرض کر لیتے کہ دونوں کے طرفین کیا ہیں؟ متحد ہیں. حد اوسط یعنی محمول تو ہے ہی ایک دونوں جگہ, لیکن اگر موضوع بھی اگر ایک فرض کر لیتے تو پھر یہ دونوں نسبتیں اکٹھی جمع نہیں ہو سکتی, صادق نہیں آ سکتی. یہ معنی ہے بحیث یمتنع اجتماع ہاتین نسبتین فی الصدق, کہ ممتنع ہو ان دونوں نسبتوں کا جمع ہونا فی الصدق صادقانے میں, کب؟ لو اتحد طرفاہما فرضا, اگر متحد ہو جائیں ان کی دونوں طرفین بطور فرض کے, دو بطور محمول تو پہلے ہی متحد ہے دونوں میں, حد اوسط ہے, اگر موضوع بھی ایک ہو جاتا متحد ہو جاتا پھر ان دونوں نسبتوں کا اجتماع ممتنع ہوتا, دونوں صادق نہیں آ سکتی. وَهَذِهِ الْمُنَافَاتُ دَائِرَةٌ وُجُودًا وَعَدَمًا مَعَ مَا مَرَّ مِنْ شَرْطَيِ الشَّكْلِ الثَّانِي بِحَسَبِ الْجِهَتِ فَبِتَحَقُّقِهَا يَتَحَقَّقُ الْإِنْتَاجُ وَبِانْتِفَائِهَا يَنْتَفِي. ادھر دیکھیے انہوں نے کیا کہا کہ شکل ثانی میں جہت کے اعتبار سے ضروری ہے کہ دونوں نسبتوں میں منافات ہونی چاہیے, امر ثانی بھی ہونا چاہیے جو عبارت میں آیا اور دونوں نسبتوں میں منافات. امر ثانی کیا تھا؟ اکبر کی موضوعیت عام ہو مع اختلاف المقدمتین فی الکیف, اور اس کے ساتھ ساتھ جہت میں بھی دونوں نسبتوں میں کیا ہونی چاہیے؟ منافات ہونی چاہیے. اور کہتے ہیں یہ منافات وہ جو ہم نے شرطیں ذکر کی تھیں اس میں آ جاتی ہیں. وہاں کیا شرط ذکر ہوئی تھی؟ کہ صغرا شکل ثانی کی جہت کی, کہ صغرا دائمتان میں سے ہونا چاہیے یا کبرا ان موجہات میں سے ہونا چاہیے جن کے سالبہ کا عکس آتا ہے, اور اگر صغرا کبرا میں سے کوئی ایک ممکنہ ہے تو اگر صغرا ممکنہ ہو تو کبرا ضروریہ ہونا چاہیے یا مشروطہ خاصہ یا مشروطہ عامہ, اور اگر کبرا ممکنہ ہے تو صغرا کو ضروریہ ہونا چاہیے. کہتے ہیں یہ جو وہاں شرطیں لگائی تھیں وہ اسی لیے لگائی تھیں کہ وہ شرطیں ہوں گی تو دونوں نسبتوں میں منافات آ جائے گی, اور وہ پوری نہیں ہوں گی تو دونوں میں منافات بھی نہیں آئے گی. تو معلوم ہوا وہ شرطیں پوری ہوں گی تو منافات ہوگی, وہ شرطیں نہیں تو منافات نہیں. توجہ ہے؟ گویا منافات کا دار و مدار ان شرطوں پر ہے, وجودن بھی اور عدمن بھی. وہ شرطیں موجود تو منافات بھی موجود, وہ شرطیں نہیں موجود تو منافات بھی نہیں موجود. توجہ ہے؟ معلوم ہوا منافات کا دار و مدار کس پر ہے؟ وہ جو شکل ثانی میں ہم نے جہت کی شرطیں لگائی تھیں. تو منافات کا دار و مدار ان شرطوں پر ہے, وجودن بھی اور عدمن بھی. وجودن ان پر دار و مدار ہے, کیا مانا؟ وہ شرطیں ہیں تو منافات بھی ہے. اور عدمن بھی, کیا معنی عدمن؟ یعنی وہ شرطیں نہیں تو منافات بھی نہیں ہے. کہتے ہیں یہ معنی دیکھیے بھائی, کہتے ہیں وَهَذِهِ الْمُنَافَاتُ دَائِرَةٌ وُجُودًا وَعَدَمًا, اور یہ منافات دائر ہے وجود اور عدم کے اعتبار سے. یعنی یوں کو اس منافات کا دار و مدار ہے وجود اور عدم کے اعتبار سے, مع ما مر من شرطی شکل ثانی, اس کے جو گزر گئی, مع ما مر. پھر عبارت دیکھو, یہ جو منافات ہے اس کا دار و مدار وجود اور عدم کے اعتبار سے, مع ما مر ان چیزوں کے ساتھ ہے جو گزر گئیں, ان چیزوں کے ساتھ ہے جو گزر گئیں. بھائی وہ کیا چیزیں ہیں؟ کہتے من شرطی شکل ثانی, یعنی وہ جو شکل ثانی کی دو شرطیں تھیں, بحسب الجہتی جہت کے اعتبار سے ان پر دار و مدار ہے. فبتحققها يتحقق الانتاج وبانتفائها ينتفي, جب وہ شرطیں پائی جائیں گی تو پھر انتا نتیجہ دینا بھی پایا جائے گا, وبانتفائها ينتفي, اور اگر وہ شرطیں منتفی ہوں گی تو نتیجہ بھی منتفی ہو جائے گا. تو منافات ہونا ضروری ہے, جب وہ شرطیں ہوں گی تو منافات ہوگی, اور جب منافات ہوگی تو نتیجہ آئے گا, اور جب وہ شرطیں پوری نہیں تو منافات نہیں, اور جب منافات نہیں تو نتیجہ بھی نہیں آئے گا. گویا اب یہاں ہمارے دو دعوے ہو گئے بھائی, دو دعوے ہو گئے. ایک دعویٰ کیا کہ وہ شرطیں ہوں گی تو منافات پائی جائے گی, اور دوسرا دعویٰ وہ شرطیں نہیں ہوں گی تو منافات بھی نہیں ہوگی. اب یہ دونوں چیزوں کو ثابت کریں گے. توجہ ہے, دو دعوے ہو گئے. کیا دعوے؟ ایک ہے وجودن, ایک ہے عدمن. آپ نے ہمیں کیا کہا کہ وہ شرطیں وجودن ہوں گی تو منافات بھی وجود, یعنی یوں کہو منافات کا دار و مدار ان شرطوں پر ہے. وہ شرطیں ہیں تو منافات ہے, وہ شرطیں نہیں تو منافات نہیں. تو اب دو دعوے ہو گئے. پہلے ہمیں یہ ثابت کرنا پڑے گا کہ وہ دو شرطیں ہوں گی تو منافات ضرور ہوگی. پھر ہم یہ ثابت کریں گے جب وہ شرطیں نہیں ہوں گی تو پھر منافات بھی نہیں ہوگی. اب دونوں کو وہ ثابت کریں گے. دیکھیے بھائی کہتے ہیں اما انہا دائرت مع شرطین وجودن, تو یہ بات کہ انہا کہ وہ منافات جو ہے وہ دائر ہے مع شرطین ان دو شرطوں کے ساتھ وجودن باعتبار. بھائی میں نے کیا بات کی؟ دو باتیں ہیں کہ منافات دائر ہے کس کے ساتھ؟ ان دو شرطوں کے ساتھ. وجودن کس اعتبار سے؟ وجود. وہ شرطیں ہوں گی تو منافات ہے, اور دوسرا دعویٰ کیا؟ وہ شرطیں نہیں تو منافات بھی نہیں. تو پہلے اب یہ ثابت کرنے لگے ہیں وجودن کے منافات کب ہوگی؟ جب وہ شرطیں ہوں گی. اب وہ ثابت کرنے لگے کہتے ہیں اما انہا دائرت مع شرطین وجودن. یہاں اس کے اوپر لکھ لیں ایک نمبر, ایک نمبر. یہ اب ہمارے پہلے دعوے کا بیان شروع ہوا. اما انہا دائرت, یہ ہمارا پہلا دعویٰ ہے. پہلا دعویٰ کیا؟ ذرا اس کو دہراؤ کہ منافات کب ہوگی؟ جب وہ دو شرطیں ہوں گی. اور دوسرا دعویٰ کیا ہے؟ جب وہ شرطیں نہیں ہوں گی تو منافات بھی نہیں. وہ آخر میں جا کر وہ بیان کریں گے. اچھا جی, یہ پہلا دعویٰ ہے. کہتے ہیں اما انہا دائرت مع شرطین وجودن, تو یہ بات کہ یہ منافات اس کا دار و مدار ان شرطوں کے ساتھ ہے وجود کے اعتبار سے. کیا مانا؟ اے کلما وجد احد الشرطین المذکورین, یعنی جب بھی ان مذکورہ دو شرطوں میں سے کوئی ایک پائی جائے گی فتحققت المنافات المذکورہ, تو پھر مذکورہ منافات بھی پائی جائے گی. فلانه اذا کانت الصغرى مما يصدق عليه الدوام, اس لیے کیونکہ جب صغرا مما ان قضیوں میں سے ہو, یصدق علیہ الدوام, جن پر دوام صادق آتا ہے. صغرا کس میں سے ہو؟ ان قضیوں میں سے ہو جن پر دوام صادق آتا ہے. والکبرا ایت قضیت کانت من الموجہاتی, اور کبرا جو بھی قضیہ ہو موجہات میں سے, ما عدل ممکنتین, علاوہ ممکنتین کے. صغرا کس میں سے ہو؟ ادھر دیکھیے, وہاں کیا شرط تھی کہ صغرا یا تو دائمتان میں سے ہو, اور کبرا جو بھی قضیہ ہو سوائے ممکنتین کے. توجہ ہے, اب اس کو پہلے ذکر کریں گے پھر بتائیں گے کہ دیکھا اس کے اندر منافات آ جائے گی. صغرا جب دائمتان میں سے ہو, ادھر دیکھیے, صغرا جب کس میں سے ہو؟ دائمتان میں سے, اور کبرا جو بھی موجہ ہو سوائے کس کے؟ ممکنتین کے. تو صغرا اور کبرا میں منافات آ جائے گی. اور دوسری صورت, کبرا کس میں سے ہو؟ ان چھ موجہات میں سے ہو جن کے سوالب کا عکس آتا ہے. جب کبرا ان میں سے ہو تو صغرا جس میں سے بھی ہو سوائے کس کے؟ ممکنتین کے. دونوں میں کیا ہوگی؟ منافات ہوگی. بات سمجھ میں آئی؟ پھر تیسری بات ذکر کریں گے, اگر صغرا کس میں سے ہو؟ ممکنتین میں سے, اور کبرا کس میں سے ہو؟ ضروریہ ہو یا مشروطہ خاصہ ہو یا مشروطہ عام, تو بھی ان دونوں میں منافات ہوگی. یا کبرا کس میں سے ہو؟ ممکنتین میں سے, تو صغرا کیا ہو؟ ضروریہ ہو, تو اس صورت میں بھی کیا آئے گی؟ منافات آئے گی. چاروں صورتوں میں بتائیں گے منافات پائی جا رہی ہے, شرطیں ہیں تو منافات بھی ہے. تو اب سب سے پہلی صورت ذکر کر رہے ہیں جس میں صغرا دائمتان میں سے ہے, اور کبرا جو بھی ہو سوائے کس کے؟ ممکنتین کے. कहते हैं फली अन नहू इदा कान अति सुगरा मिम्मा यसदुक अलैहि दवामु, इसलिए क्योंकि जब सुगरा उन कजियों में से हो जिन पर दवाम सादिक आता है, यानी किस में से हो, दायमतान में से। कौन कौन से हैं दायमतान? जरूरिया मुतलका और दायमा मुतलका। जरूरिया मुतलका में क्या जिक्र होती है? जरूरत जाती। और दायमा मुतलका में दवा में जाती जिक्र होता है। दवा में मैं कहता हूं कुल्लो इंसान इन हैवान उन बिस जरूरती, हर इंसान का हैवान होना जरूरी है। क्यों? क्योंकि इंसान कहते ही किसको? हैवान नातिक को। हैवान इसकी हकीकत का जुज है, तो इंसान बगैर हैवान के नहीं हो सकता। कुल्लो इंसान इन हैवान उन बे जरूरती, हर इंसान का हैवान होना जरूरी है। जो भी इंसान होगा वो हमेशा क्या होगा? हैवान होगा, क्योंकि उसका हैवान होना जरूरी है। तो इसमें जरूरत जाती जिक्र है, इसका नाम है जरूरिया मुतलका। और दूसरा है दायमा मुतलका। दायमा मुतलका में दवा में जाती जिक्र होता है। एक दवाम जात के एतबार से होता है, एक दवाम वसफ के एतबार से होता है। जात के एतबार से दवाम, जैसे कुल्लु फलकिन मुतहर्रिकुन बिद्दवामी, हर फलक मुतहर्रिक है दाइमन। भाई दाइमन, यहां किसी वसफ की कैद नहीं है कि किताबत कर रहा हो तब मुतहर्रिक होगा या ये कर रहा हो तब मुतहर्रिक होगा, नहीं। इनकी जात ही ऐसी है, ये क्या करते रहते हैं? हरकत करते रहते हैं, ये साकिन होते ही नहीं। तो यहां दवाम कौन सा है? जात के एतबार से है, किसी वसफ के एतबार से नहीं। और कभी ये दवाम वसफ के एतबार से होता है, कुल्लु कातिबिन मुतहर्रिकुल असाबिई दाइमन, वो दाइमन उसकी उंगलियां हरकत करती हैं, लेकिन क्या हर वक्त? या मादामा कातिबन, मादामा कातिबन। तो यहां भी उंगलियों की हरकत दायमी है, लेकिन वस्फ किताबत के एतबार से है, जात के एतबार से नहीं है। भाई तो दवाम दो किस्म पर, एक दवाम जाती, एक दवाम वस्फी है। भाई बात समझ में आ गई। तो दायमा मुतलका जिसमें दवा में जाती जिक्र होता है, और जिसमें दवा में वस्फी जिक्र होता है उसको उर्फिया आम्मा कहते हैं। क्या कहते हैं? उर्फिया आम्मा। और यहां दवाम का जिक्र आ गया तो जरूरत की भी तफसील याद रखें। जरूरत भी कभी जात के एतबार से होती है, कभी वसफ के एतबार से, कभी किसी वक्त के एतबार से। अगर जरूरत जात के एतबार से हो तो उसको जरूरिया मुतलका कहते हैं, और अगर जरूरत वसफ के एतबार से हो तो उसको मशरूता आम्मा कहते हैं। कुल्लु कातिबिन मुतहरिकुल असाबिई बिस जरूरती मादामा कातिबन, हर कातिब की उंगलियों का हरकत करना जरूरी है, लेकिन जात के एतबार से नहीं बल्कि वसफ के एतबार से। तो यह जरूरत वसफ के एतबार से है जब तक वो किताबत कर रहा है। और एक कभी जरूरत होती है वक्त के एतबार से, फिर वो वक्त कभी मुतायन होता है कभी गैर मुतायन। अगर वक्त मुतायन हो तो वो वक्तिया मुतलका है, और अगर वो वक्त गैर मुतायन है तो फिर वो मुंतशिरा मुतलका है। तो जरूरत जरूरत जाती किस में होती है? जरूरिया मुतलका में। जरूरत वस्फी किस में होती है? मशरूता आमा में। और जरूरत वक्त मुआयन में यह किस में होती है? वक्तिया मुतलका में। और जरूरत वक्त गैर मुआयन में किस में होती है? मुंतशिरा मुतलका में। और दवा में जाती किस में होता है? दायमा मुतलका में। और दवा में वस्फी किस में होता है? उर्फिया आमा में। बात समझ में आ गई। अब कहते हैं फली अन्नहु इदा कानति सुगरा मिम्मा यस्तुकु अलैहि दवामु, इसलिए क्योंकि सुगरा जब उन कजियों में से हुआ जिन पर दवाम सादिक है, यानी किस में से? दायमतान में से, यानी जरूरिया मुतलका हो या दायमा मुतलका हो। वल कुबरा अय्यत कजियतिन कानत मिनल मुअज्जहाती, और कुबरा जो भी कजिया हो मुअज्जहात में से, मा अदल मुमकिनतैन, इलावा किसके? मुमकिनतैन के। भाई इलावा मुमकिनतैन की ये कैद क्यों लगा रहे हैं? कहते हैं फइन्न लहुमा हुक्मन अला हिदतिन कमा सयजीउ, इसलिए कि उनके मुमकिनतैन का हुक्म अलैदा है कमा सयजीउ, जैसे कि अनकरीब आ जाएगा। अभी चंद सत्रों बाद मुमकिनतैन का अलैदा हुक्म जिक्र करेंगे। तो मुमकिनतैन नहीं होना चाहिए कुबरा। सुगरा क्या हो? दायमतान में से। और कुबरा जो भी कजिया हो इलावा किसके? मुमकिनतैन में से। तो फिर फला शक का, फिर इस बात में कोई शक नहीं है कि अन्नहु हीन इज़िन यकूनु निस्बतु वस्फिल औसति इला ज़ातिल असगरि बिदवामिल ईजाबी मसलन वला अकल मिन अन यकून। अच्छा, कि जब सुगरा किस में से हो? दाइमतान में से, और कुबरा कोई भी मुअज्जहा हो इलावा किसके? मुमकिनतैन के। तो फिर इस सूरत में देखो शक्ले सानी की बात चल रही है, तवज्जो है, शक्ले सानी में मुकदमों में इख्तिलाफ होता है, एक मुजिबा होता है तो दूसरा सालिबा। तो फर्ज कर लो मसलन सुगरा किस में से है, दाइमता, फर्ज करो ये मुजिबा है, ये क्या है
मुजिबा,
तो लाजिमी बात है दूसरा क्या होगा सालिबा होगा, और अगर इसको सालिबा फर्ज करते हो तो वो क्या होगा मुजिबा, हम इसको मुजिबा फर्ज कर लेते हैं और दूसरे को क्या फर्ज कर लेते हैं सालिबा, तो ये दाइमतान में से है, तो दूसरा जो कुबरा है उनमें जो बाकी रह गए तवज्जो है, मुमकिनतैन को निकाल कर बाकी जो भी हो कुबरा तो उसमें सबसे आम मुतलका आम्मा है, हम वो ले आते हैं। सुगरा किस में से, दाइमतान में से, और कुबरा मुमकिनतैन के अलावा जो भी हो, और मुमकिनतैन के अलावा जो बाकी रह गए उनमें सबसे आम कौन सा है मुतलका आम्मा, तो इसको हमने सुगरा को मुजिबा फर्ज किया है तो कुबरा को सालिबा फेलिया फर्ज कर लो, क्या फर्ज कर लो
सालिबा
फेलिया फर्ज कर लो, सुगरा को क्या फर्ज किया दाइमतान में से और मुजिबा फर्ज किया तो कुबरा किस में से होगा सालिबा होगा और मुतलका आम्मा उसको फर्ज कर लो क्योंकि बाकी जो रह गए मुमकिनतैन के अलावा उनमें सबसे आम क्या है मुतलका आम्मा, तो कुबरा सालिबा फेलिया मान लो
जी।
तो बिलफेल वाली जिहत सबसे आम है और याद रखो जब आम की नफी होती है तो अखस की भी नफी हो जाती है, आम की जब नफी होती है तो अखस की, इंसान अखस है और हैवान आम है, जो भी इंसान है वो क्या है हैवान, लेकिन जो भी हैवान है वो इंसान नहीं है, तो इंसान हुआ अखस और हैवान हुआ आम, आप जिस चीज से आम की नफी करेंगे उससे इंसान की भी नफी हो जाएगी, जो चीज हैवान नहीं वो इंसान भी नहीं हो सकती, तवज्जो है, आम की जब नफी करें तो अखस की भी नफी हो जाती है, जो चीज हैवान नहीं मालूम हो वह इंसान नहीं हो सकती, लेकिन अखस की नफी से आम की नफी जरूरी नहीं, मसलन आप एक चीज के बारे में कह दें ये इंसान नहीं है तो इसका ये माना नहीं कि वो हैवान भी नहीं है, हो सकता है वो फिर भी हैवान हो, गाय है बैल है बकरी है कोई और चीज हो, तो आम की नफी से अखस की नफी हो जाती है लेकिन अखस की नफी से आम की नफी नहीं होती, तो हम सबसे आम मुतलका आम्मा ले आए, सुगरा क्या है दाइमतान में से और कुबरा मुमकिनतैन के अलावा बाकी जो मुवज्जहात रह गए उनमें सबसे आम मुतलका आम्मा ले आए, क्या ले आए
मुतलका
आम्मा ले आए, और इस मुतलका आम्मा के साथ इस सुगरा की मुनाफात है, आप देख लीजिए इन दोनों में क्या है
मुनाफात,
जब इन दोनों में मुनाफात, जब इस दाइमतान की मुनाफात मुतलका आम्मा के साथ है तो बाकी तो मुतलका आम्मा से अखस हैं तो उनके साथ बतरीके औला होगी, जब एक चीज की हैवान के साथ मुनाफात है मालूम हुआ उसकी इंसान के साथ भी क्या होगी
मुनाफात,
तो ये जो सुगरा आप लाए तवज्जो है, फिर देखो सुगरा लाए किस में से दाइमतान में से और मसलन ये मुजिबा है और कुबरा क्या है वो मुतलका आम्मा है सालिबा है, तो इन दोनों में क्या होगी आप देख लेना दोनों में मुनाफात होगी, जब इस सुगरा की मुतलका आम्मा के साथ मुनाफात है तो बाकी जो अखास हैं उनके साथ बतरीके औला इसकी क्या होगी
मुनाफात
होगी, देखा मुनाफात पाई गई जब आप सुगरा को क्या माने दाइमतान में से और कुबरा को और कुबरा को मुमकिनतैन के अलावा कोई भी फर्ज कर लें और उनमें सबसे आम हमने क्या फर्ज कर लिया मुतलका आम्मा, तो सुगरा और कुबरा में मुनाफात आ गई और जब आम के साथ मुनाफात आ गई तो बाकी अखस कोई और भी कुबरा ले आओ तो उसके साथ बतरीके औला मुनाफात होगी, तकरीर समझ में आ गई। अब देखिए किताब पर फिर देखें, कहते हैं फली अन्नहु इदा कानत सुगरा मिम्मा यस्तुकु अलैहि दवामु, बस जिस वक्त सुगरा उन कजियों में से होगा जिस पर दवाम सादिक आता है यानी दायमतान में से है और कुबरा जो भी कजिया हो मिनल मुवज्जहात मुवज्जहात में से मादल मुमकिन तैन इलावा दो मुमकिन तैन के, इसलिए क्योंकि इनका हुक्म आगे अलहदा आ रहा है तो फला शक का, तो इस बात में कोई शक नहीं अन्नहु हीन इज़िन, उस वक्त जब सुगरा किस में से हो
दायमतान में
और कुबरा मुमकिन तैन के अलावा कोई भी हो तो उस वक्त यकून निस्बतु वस्फिल औसति इलाजात इल असगरी बि दवामिल ईजाबि मसलन, तो वो जो वस्फ औसत की निस्बत हो रही है किसकी तरफ जात असगर की तरफ, सुगरा की बात कर रहे हैं और सुगरा किस में से है अभी बताया दायमतान में से है, तो ये जो वस्व औसत की निस्बत हो रही होगी जात असगर की तरफ भी दवाम इल ईजाबी, ये किसके साथ होगी? दवाम होगा या नहीं? दायमतान में से है, दवाम होगा। और भी दवाम इल ईजाबी, किस चीज का दवाम होगा? मसलन, साथ मसलन कह दिया क्योंकि दोनों मुकदमों का एक दूसरे से मुख्तलिफ होना जरूरी है। पहला मुजिबा हो तो दूसरा क्या होगा? सालिबा। और अगर पहला सालिबा हो तो दूसरा क्या होगा? मुजिबा। तो दोनों में इख्तिलाफ जरूरी है, तो पहला मुजिबा भी हो सकता है और सालिबा भी। लेकिन मसलन हम पहले में दवा में ईजाब मान लेते हैं, क्या मान लेते हैं? इसलिए मसलन लेकर आए कि मसलन के दवाम तो होगा लेकिन कौन सा दवाम हम फर्ज कर लेते हैं? ईजाब वाला। तो कहते हैं इस सूरत में जो वस्फ औसत की निस्बत हो रही होगी जात असगर की तरफ भी दवा मिल ईजाब मसलन, वो दवा में ईजाब की होगी मिसाल के तौर पर। वला अकल मिन अन यकून निस्बत वस्फिल औसति इला वस्फिल अकबरी बिफ़िअलियति सलबी। इधर देखिए, आप कुबरा की बात करने लगे, सुगरा में क्या है? दवा में ईजाब है, दवा में
ईजाब।
तो कुबरा में कम से कम फ़िअलियत सलब तो जरूर होगी, कुबरा ने सालिबा होना है ना। और सबसे आम हम लेकर आएंगे मुमकिनतैन के अलावा, सबसे आम क्या है? हाँ, इससे ज्यादा आम तो कोई है नहीं, तो कम से कम कुबरा में फ़िअलियत सलब तो जरूर होगी, यानी वो सालिबा होगा और बिलफेल होगा। और इसकी जब उस दायमतान के साथ मुनाफात आ गई तो मालूम हुआ बाकी जो अखस है उनमें बतरीके औला क्या आ जाएगी? मुनाफात आ जाएगी। तो कहते हैं वला अकल्ला, और इससे कम तो नहीं होगा कि मिन अयकूना निस्बतु वस्फिल औसति इला वस्फिल अकबरी, कि कुबरा के अंदर वो जो वस्फ औसत की निस्बत हो रही है वस्फ अकबर की तरफ भी फ़िअलियत सल्ब, वो फ़िअलियत सल्ब से कम नहीं होगी। एक है फ़िअलियत सल्ब, एक है जरूरत सल्ब, और एक है दवाम सल्ब। तवज्जो है भाई, जिहतें चार हैं ना, एक भी जरूरत, एक भी दवाम, एक बिल फेल और एक बिल इम्कान। मुमकिनतैन को तो निकाल दें, बिल इम्कान की जिहत तो छोड़ दें। बाकी कुबरा के अंदर या तो बे जरूरत होगी या बे दवाम की जिहत होगी या बिल फेल की। और सुगरा को क्या फर्ज किया है? मुजीबा। तो कुबरा क्या होगा? सालिबा। तो इसके अंदर या तो जरूरत सल्ब होगी कि सल्ब जरूरी है, या दवा में सल्ब होगा कि सल्ब दायमी है, या फ़िअलियत सल्ब होगी कि सल्ब तीन जमानों में से किसी जमाने में है। और इनमें सबसे आम क्या है? फ़िअलियत सल्ब। फ़िअलियत
सल्ब,
भाई देखो, सल्ब जब जरूरी है तो तीन जमानों में से किसी जमाने में होगा या नहीं? सल्ब जब दायमी है तो तीन जमानों में से किसी जमाने में होगा या नहीं? तो देखा, फ़िअलियत सल्ब सबसे आम है। जरूरत सल्ब जहां हो वहां भी फ़िअलियत सल्ब है। मसलन मैं हजर से इंसान की नफी कर रहा हूं, कोई पत्थर इंसान नहीं, और यह भी जरूरत है। हर पत्थर से इंसान की नफी जरूरी, जब जरूरी है, जब जरूरी है तो तीन जमानों में से किसी एक जमाने में भी नफी होगी या नहीं? इसी तरह जब नफी दायमन होगी तो तीन जमानों में से किसी जमाने में भी वो नफी होगी। बात समझ में आ गई? तो इनमें सबसे आम क्या? एक जरूरत सल्ब है, एक दवा में सल्ब है, एक फ़िअलियत सल्ब है। इनमें सबसे आम क्या? फ़िअलियत सल्ब। तो कहते हैं सुगरा जब दायमतान में से हो और मुजिबा हो तो कुबरा इससे कम तो नहीं होगा कि उसमें फ़िअलियत सल्ब पाई जाए। कम अज कम क्या होगी उसमें? फ़िअलियत सल्ब तो जरूर होगी। ये माना है कि वला अकल मिन अन यकून निस्बतु वस्फिल औसति इला वस्फिल अकबरी बिफ़िअलियति सल्बी। तो इससे कम नहीं होगा कि वो जो वस्फ औसत की निस्बत हो रही है वस्फ अकबर की तरफ वो फ़िअलियत सल्ब के साथ हो। जरूरत अन्नल मुतलकतल आमता आम मुमिन तिलकल कुबरायाती, इस बात के यकीनी होने की वजह से। जरूरत का क्या तर्जमा करना है? बदीही और यकीनी। इस बात के बदीही होने की वजह से कि मुतलका आमा जो है वो आम मुमिन तिलकल कुबरायाती, वो सबसे आम है इन कुबरों में से। मुमकिनतैन के अलावा बाकी जितने कुबरा हैं उन सब उनमें सबसे आम क्या है? मुतलका आम्मा है, यानी बिल फेल वाली जिहत है। والمطلقة العامة تدل على سلب الأوسط عن ذات الأكبر بالفعل. اور مطلقہ عامہ دلالت کر رہا ہے سلب اوسط پر کہ اوسط سلب ہے کس سے؟ عن ذات الأكبر، ذات اکبر سے بالفعل. کبریٰ کس پہ دلالت کر رہا ہے؟ کبریٰ مطلقہ عامہ ہے نا، اور مطلقہ عامہ میں کون سی جہت ہوتی ہے؟ بالفعل والی. اور یہ سالبہ ہے تو یہ کس چیز پر دلالت کر رہا ہے؟ کہ حد اوسط جو محمول ہے وہ سلب ہو رہا ہے کس سے؟ ذات اکبر سے. کس سے سلب ہو رہا ہے؟ ذات اکبر سے. تو دونوں نسبتوں میں منافات آ گئی. صغرا میں ہے دوام ایجاب، صغرا میں ہے دوام ایجاب، اور کبرا میں ہے فعلیت سلب، اور دونوں میں منافات ہے. ایک چیز جب دائمی ہو تو تین زمانوں میں سے کسی زمانے میں بھی سلب نہیں ہو سکتی. میں کہتا ہوں آسمان حرکت کرتا ہے دائمن، اور پھر میں کہوں آسمان حرکت نہیں کرتا تین زمانوں میں سے کسی زمانے میں، یہ دونوں جمع نہیں ہو سکتی، ان میں منافات ہے. جب آسمان کے لیے حرکت دائمن ثابت ہے تو عدم حرکت تین زمانوں میں سے کسی زمانے میں ثابت نہیں ہو سکتی. بھائی دیکھو، صغرا ہے موجبہ، کبرا ہے سالبہ. فرض کرو ایک موجبہ ایک سالبہ. صغرا میں اگر آپ یہ کہیں کہ آسمان دائمن حرکت کرتے ہیں، اور دوسری طرف آپ یہ کہیں کہ آسمان تین زمانوں میں سے کسی زمانے میں حرکت نہیں کرتے، تو ایک میں ایجاب حرکت ہے ایک میں سلب حرکت ہے. ایجاب حرکت ہے دائمن، اور سلب حرکت ہے تین زمانوں میں سے کسی زمانے میں. تو یاد رکھو یہ دونوں نسبتیں ایک دوسرے کے منافی ہیں. جب ایجاب حرکت دائمن ہے، دائمن حرکت کرتا ہے، تو عدم حرکت تین زمانوں میں سے کسی زمانے میں پائی جائے ایسا نہیں ہو سکتا بھائی. پھر تو اگر وہ پائی جاتی ہے تو دوام نہیں ہو سکتا. تو اگر دوام ہے تو سلب نہیں ہو سکتا تین زمانوں میں سے کسی زمانے میں، اور اگر سلب ہے تین زمانوں میں تو دوام نہیں ہو سکتا بھائی. تو یہ دونوں نسبتیں کیا ہو گئیں؟ ایک دوسرے کے منافی. یہاں صغرا میں کیا ہے؟ دوام ایجاب ہے، دوام ایجاب ہے. اور کبرا میں کیا ہے؟ فعلیت سلب ہے. تو دوام ایجاب اور فعلیت سلب ایک دوسرے کے منافی ہیں. جب دوام ایجاب ہو تو فعلیت سلب تین زمانوں میں سے کسی زمانے میں سلب ہو نہیں ہو سکتا بھائی، کیونکہ اگر سلب پایا جائے گا پھر تو دوام نہیں پایا جائے گا. تو دونوں میں کیا ہے؟ منافات ہے. یہ معنی ہے بل مطلقۃ العامۃ تدل علی سلب الاوسط عن ذات الاکبر بالفعل. اور مطلقہ عامہ دلالت کر رہا ہے اس بات پر کہ ذات اکبر سے اوسط کا سلب بالفعل ہے. اب اس پر اشکال ہوتا ہے، اشکال ہوتا ہے کہ بھئی دعویٰ اور تھا اور منافات آپ اور چیز میں ثابت کر رہے ہیں. دعویٰ یہ تھا کہ وصف اوسط کی جو نسبت ہے کس کی طرف؟ ذات اصغر کی طرف. توجہ ہے صغرا میں، وصف اوسط کی جو نسبت ہے ذات اصغر کی طرف، یہ والی نسبت، اور کبرا میں جو وصف اوسط کی نسبت ہے وصف اکبر کی طرف، ان میں منافات ہونی چاہیے. لیکن آپ نے کبرا میں کون سی نسبت کے ساتھ منافات ثابت کر دی؟ وصف اوسط کی جو نسبت ہے ذات اکبر کی طرف، آپ نے ذات اکبر کی طرف نسبت کر دی. حالانکہ ہم کہہ رہے تھے وصف اوسط کی نسبت کس کی طرف ہو؟ وصف اکبر کی طرف، اس میں منافات ہونی چاہیے. اشکال سمجھ میں آ رہا ہے؟ ہم نے کیا کہا تھا؟ دو نسبتوں میں منافات ہونی چاہیے. صغرا میں کون سی نسبت ہو؟ وصف اوسط کی نسبت ہو ذات اصغر کی طرف، اور کبرا میں وصف اوسط کی نسبت ہو وصف اکبر کی طرف، ان دونوں میں منافات ہونی چاہیے. حالانکہ آپ نے وصف اوسط کی جو نسبت ہے ذات اکبر کی طرف، اس کی منافات بیان کر دی. کس کے ساتھ؟ وہ پہلی نسبت کے ساتھ، صغرا کی نسبت کے ساتھ. اشکال سمجھ میں آیا؟ اس کا جواب دیں گے کہ بھئی دیکھیے کہ جب ذات اکبر سے ایک چیز کی نفی ہو جائے گی تو وصف اکبر سے بھی اس چیز کی نفی ہو جائے گی. توجہ ہے؟ کیونکہ وصف جو ہے وہ وصف ہے، اور ذات ذات ہے. ذات ہے تو وصف ہے، ذات نہیں تو وصف بھی نہیں. لہذا جب ذات سے ایک چیز کی نفی ہو جائے گی تو وصف بھی اس چیز کی نفی ہو جائے گی، ورنہ ذات سے نفی ہو جائے اور وصف ہو تو یہ تو لازم آئے گا کہ وصف بغیر ذات کے پایا جا رہا ہے، اور وصف بغیر ذات کے نہیں ہو سکتا. آپ کا اشکال کیا تھا؟ کہ آپ نے منافات ثابت کر دی. کس نسبت کی؟ وہ جو حد اوسط کی نسبت ہو رہی ہے ذات اکبر کی طرف، اس کی منافات ثابت کر دی सुगरा की निस्बत के साथ, हालांकि मुनाफात किसमें साबित करनी थी, हद औसत की निस्बत किसकी तरफ हो, वस्फ अकबर की तरफ हो। तो हासिल कलाम ये गोया यहां इश्काल ये हुआ कि यहां आपने जो फ़िअलियत सल्ब को जिक्र किया है वो फ़िअलियत सल्ब है ज़ात अकबर से, हालांकि फ़िअलियत सल्ब किससे चाहिए, वस्फ अकबर से चाहिए, उनमें फिर मुनाफात चाहिए भाई उन दोनों नस्बतों में। तो उसका जवाब दे रहे हैं कि भाई देखो, एक है वस्फ अकबर, एक है ज़ात अकबर, और जात से जब एक चीज की नफी की जाए तो वसफ से भी उस चीज की नफी हो जाती है, क्योंकि जात असल है, वसफ उसके ताबे है, जात है तो वसफ है, जात नहीं तो वसफ भी नहीं। तो जब जात से एक चीज की नफी होगी तो वसफ से भी क्या हो जाएगी, उस चीज की नफी हो जाएगी। अगर जात से तो नफी हो गई लेकिन वसफ से नफी नहीं हुई तो फिर तो वसफ बगैर जात के पाया जाएगा, और वसफ तो बगैर जात के नहीं हो सकता, वसफ बगैर जात के नहीं हो सकता भाई। जात है तो वसफ है, जात नहीं तो वसफ भी नहीं। तो जब एक चीज जात में नहीं है तो वसफ में भी नहीं होगी भाई, ये माना है। कहते हैं वह इदा कान मसलूबन अन जातिल अकबरी बिल फेली, और जब औसत मसलूब हो गया उसकी नफी कर दी गई जात अकबर से बिल फेल, तो कान मसलूबन अन वस्फ ही बिल फेली कतान, तो वो मसलूब हुआ वस्फ अकबर से भी बिल फेल कतान, कतई तौर पर, यकीनी तौर पर। जब जात अकबर से हद औसत की नफी हो गई बिलफेल, तो वस्फ अकबर से भी कतई तौर पर हद औसत की नफी हो गई। अच्छा, तो सुगरा में क्या है, सुगरा में दवा में ईजाब हमने जिक्र किया, और कुबरा में क्या आ गया, फेलियत सल्ब, और दवा में ईजाब और फेलियत सल्ब में मुनाफात है, इसलिए क्योंकि जहां दवाम होगा वहां तीन जमानों में से किसी एक जमाने में उस चीज की नफी नहीं हो सकती। अगर नफी मानते हो तो दवाम नहीं हो सकता, और अगर दवाम है तो उसकी नफी तीन जमानों में से किसी जमाने में नहीं हो सकती। कहते हैं वला खफाफिल मुनाफात बैन दवामिल ईजाबी व फ़िअलियत सल्बी, और कोई खिफा नहीं है दवाम ईजाब और फ़िअलियत सल्ब के दरमियान मुनाफात में। वह इदा तहक्ककतिल मुनाफात बैन शैइन व बैन अल आमी, कहते हैं जब मुनाफात साबित हो गई या मुनाफात पाई गई, जब एक चीज की आम के साथ मुनाफात आ गई तो अखस के साथ भी मुनाफात आएगी। जब एक चीज की इन हैवान से मुनाफात आ गई, मसलन पत्थर है, पत्थर हैवान हो सकता है नहीं, जब मुनाफात पत्थर और हैवान में मुनाफात आ गई तो वो अखस जो है यानी इंसान के साथ बतरीके औला मुना, तो उसमें भी मुनाफात आ गई भाई, अखस में भी। ये माना है वहीदा तहक्ककतिल मुनाफात बैन शैइन व बैन अल आमी, और जब मुनाफात पाई गई एक चीज के दरमियान और आम के दरमियान, तो लजिमल मुनाफात बैनहू व बैन अल अखस जरूरतन, तो मुनाफात लाजिम है उस चीज के दरमियान और अखस के दरमियान भी, जरूरतन यकीनी तौर पर, बदीही तौर पर। जब एक चीज और आम के दरमियान मुनाफात है तो उस चीज और अखस के दरमियान भी मुनाफात होगी। हासिल कलाम क्या हुआ फिर सुन लो, इन्होंने कहा था कि वो जो दो शर्तें जिक्र हुई थी शक्ल सानी में, वो शर्तें होंगी तो मुनाफात होगी, वो शर्तें नहीं होंगी तो मुनाफात नहीं। तो उसमें दो दावे आ गए थे, एक वजूदन और एक आदमन का। वजूदन यानी मुनाफात का वजूद होगा जब उन शर्तों का वजूद होगा, और आदमन यानी कि जब वो शर्तें नहीं हैं तो मुनाफात भी नहीं है। अब उसको साबित कर रहे थे, और पहली सूरत क्या बताई थी उन्होंने वहां शर्तों में कि सुगरा किस में से होना चाहिए, दाइमतान में से, और कुबरा कोई भी हो सिवाय मुमकिन तैन के। हमने सूरत बना ली सुगरा जो है दाइमतान में से है और उसमें हम ईजाब फर्ज कर लेते हैं, तो कुबरा में जाहिर सी बात है फिर कुबरा क्या होगा, सालिबा होगा, और जो बाकी मुमकिन तैन के अलावा जो बाकी मुअज्जहात रह गए उनमें सबसे आम जो है मुतलका आमा था, हम उसको ले आते हैं। तो एक में दवा में ईजाब मान लेते हैं, दूसरे में फ़िअलियत सल मान लेते हैं, और दवा में ईजाब और फ़िअलियत सल में तो मुनाफात है। तो जब सबसे आम फ़िअलियत सल्ब के साथ दवा में ईजाब की मुनाफात आ गई, तो बाकी जरूरत सल्ब और दवा में सल्ब के साथ बतरीके औला क्या आ गई, मुनाफात आ गई। देखा, शर्त पाई गई तो मुनाफात भी दोनों में पाई गई। चलिए बस करते हैं, यहां तक बात अच्छी तरह समझ में आ गई, पूरा हल हो गया। चलिए कल फिर इसको इंशाल्लाह मुख्तसरन दोहरा लेंगे, अगर कोई बात अभी भी पूरी तरह वाजह नहीं तो इंशाल्लाह कल पूरी वाजह हो जाएगी। चलिए बस भाई, हादा हुआ अल मराम, वल्लाहु आलम बिहकीकतिल कलाम।